आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सुन्या जीवनमा खुसी ल्या 사랑 가려
प्रिय श्रोता मित्र, आज पनि यहाँ सबैलाई मेरो प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा नमस्कार साथै जय मसीह छ। श्रोता, आज हामी परमेश्वरको वचन अध्ययन गलाती छ अध्याय 11-18 अध्ययन गर्नेछौ। अनि म तपाईंलाई यो अवगत गराउन चाहन्छु कि गलातीको पत्रबाटको हाम्रो वचन अध्ययन आज अन्तिम हुनेछ। म आशा गर्दछु कि तपाईँले यस पत्रको अध्ययनबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गर्नुभयो र सिक्नु पनि भयो। मित्र, यसले हामीलाई गलातीको अन्तिम अनि मुख्य भागमा ल्याउँछ। तीन हस्तलिपिहरू यस अन्तिम भागमा दर्शाइएका छन्। पहिलो पाउलको आफ्नै हस्तलिपि हो। गलाती 6:11 भनिएको छ, हेर म कति ठूला ठूला अक्षरहरूले आफ्नै हातले तिमीहरूलाई लेखिरहेको छु। पाउल भन्छन् कि कति ठूला ठूला अक्षरले, यसको मतलब लामो पत्र होइन, तर यो गलातीको पत्र केवल 6 अध्यायहरूको मात्र छ। पाउल भन्दछन् कि उनले ठूला ठूला अक्षरहरूले पत्र लेखिरहेका छन्, जुन कमजोर दृष्टिशक्तिको कारणले हुन सक्छ। अनि यो दृष्टिशक्ति हुने व्यक्तिको विशेषता हो कि ठूलो ठूलो अक्षरले लेख्ने गर्दछन्। म यो विश्वास गर्छु कि पाउलको शरीरको काँडा उसको आँखाको समस्या थियो। दोस्रो कुरन्थी 12:7 अनुसार उनको शरीरको काँडा, जुन मैले भनिसके कि आँखाको समस्या थियो। तपाईँलाई यादै होला कि उनले तिनीहरूलाई पहिले नै भनिसकेका थिए। गलाती 4:15 तिमीहरूले अनुभव गरेको सन्तोष कता गयो, किनभने म गभाइदिन सक्छु कि यदि सम्भव भए तिमीहरूले आफ्ना आँखासम्म पनि निकालेर मलाई दिने थियो। म विश्वास गर्छु कि पाउलको दृष्टिको ठूलो समस्या थियो, मतलब आँखाको समस्याको कारण। जब पाउलले रोमीहरूलाई आफ्नो पत्र लेखे, उनले त्यो लेख्नलाई आफ्नो सचिवलाई दिए र पत्रको समाप्तिमा पाउलले आफ्नो सचिवलाई भने, अब तिमी आफ्नो अभिवादनलाई पनि राख्न चाहन्छौ भने अघि बढ। यसकारण रोमी 16:22 हामी ती सचिवको अभिवादनलाई पाउँदछौ, जहाँ यस प्रकार लेखिएको छ, यो चिठी लेख्ने म तर्तियसले प्रभुमा तिमीहरूलाई अभिवादन पठाउँदैछु। तथापि पाउलले जब यो गलातीको पत्र लेखे, उनी क्रोधित थिए। उनले सुने कि तिनीहरूको सुसमाचारलाई व्यवस्थासँग मिलाइरहेका थिए। तिनीहरूले सुसमाचारलाई व्यवस्थासँग मिसाइरहेका थिए। अनि जब त्यो गरिन्छ, परमेश्वरको अनुग्रहको सुसमाचार पूर्ण रूपमा नष्ट गरिन्छ। उनले आफ्नो सचिवको आगमनको प्रतीक्षा गरिरहन सकेनन् र उनले आफैले तिनीहरूलाई यो गलातीको पत्र लेखे। उनले स्पष्टसँग देख्दैनथे र उनले ठूला ठूला अक्षरमा लेखे। त्यसपछि हामी देख्छौ पाउलको साक्षी 12:6 ख्रिष्टको क्रुसको कारणले सतावटमा नपरून् भनी बाहिर तवरले सब ठिक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना लिन कर लगाउँछन्। हेर्नुहोस् यहाँ, अन्य जातिको बीचमा दबाव दिने कामद्वारा ती यहुदीवादीहरूको क्रोधबाट बस्ने आशा गरिरहेका थिए, जो विश्वासी थिएनन्। यहुदीवादीहरू त्यो समयका विधिवादीहरू थिए। वास्तवमा तपाईँ कहिले विधिवादीताको बारेमा प्रचार गरेर समस्यामा पर्नुहुन्न? यसले संसारिक तथा शारीरिक मानिसलाई आकर्षित गर्दछ, किनकि व्यवस्था उसलाई नियन्त्रण गर्न दिइएको थियो। हामी धेरैले निश्चय नै महसुस गर्छौं कि अरू मानिसको पुरानो स्वभाव नियन्त्रण हुनुपर्छ। व्यवस्था पालन गर्न सकेको हामी पनि चाहन्छौं। जब म एक केटा थिएँ, स्कूलमा मैले केही खेलहरू खेले, अर्थात हाई जम्प, र ती दिनमा मैले 3.5 फिटदेखि जम्प गर्न शुरू गरे। जब मैले 4 फिटदेखि जम्प गर्न शुरू गरे, केही कठिनै हुन थाल्यो। त्यसकारण जब म जम्पको अभ्यास गर्थे, म सधैँ बारलाई चार फिटमा राख्थे र धेरै मानिसहरूको विधिवाधिताको बारेमा यही नै अवस्था हुन्छ। तिनीहरू बाधालाई साफ गर्न योग्य बन्न चाहन्छन्, तर यो तिनीहरूको निम्ति त्यति उच्च अनि अग्लो भएको चाहँदैनन्। विधिवादीहरू प्रसिद्ध छन्, परमेश्वरको अनुग्रह अप्रसिद्ध छ। मानवको हृदयले यसलाई मन पराउँदैन, यो क्रुसको तिरस्कार हो। तेह्र पदमा भनिएको छ, किनकि खतना लिनेहरू आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरूले खतना लिएको तिनीहरू चाहन्छन्। अन्य जातिलाई खतना गर्न लगाएर विधिवादीहरू तिनीहरूलाई व्यवस्थाको अन्तर्गत ल्याएर समाजमा सम्मान आदर र श्रेय पाउन चाहन्थे र पाउँथे पनि। यो चाखलाग्दो छ कि त्यो व्यक्ति व्यवस्था अन्तर्गत बाँचेको र उद्धार पाएको दावी गर्छन्, वास्तवमा तिनीहरू व्यवस्थामा जीरहेका छैन, व्यवस्था अनुसार जीरहेका छैन। ती मानिसहरू जो भन्दछन् कि तिनीहरू ख्रिष्टको डाँडाको उपदेश, पहाड़ी उपदेशको जीवन जीरहेका छन्, तर वास्तवमा तिनीहरू पाखण्डी हुन्, तिनीहरू बोक्रे हुन्। यो मैले आफ्नो सेविकै कालमा देखेको छु। म आफ्नो अनुभवबाट उदाहरण दिन चाहन्छु। सेविकैको दौरानमा मेरो एकजना यस्तो मानिससँग भेट भयो जो आफैलाई विधिवादी सम्झन्थे। उनले मसित बातचित गर्न शुरू गरे। मैले उनी जस्तो शपथ खाने मानिस जीवनमा कहिले पनि देखेको थिइन। मैले सुनेको थिएँ कि कोही कोही मानिस यस्ता काममा पण्डित हुन्छन्। मैले उनलाई गाली गरिन, निरन्तर बोल्न दिए। वार्तालापको अन्तमा उनले मलाई सोधे, तपाईँ के गर्नुहुन्छ? अनि मैले उसलाई भने, म प्रचारक हौं। अनि उनले छक्क पर्दै भने, तपाईँ रेडियोमा बोल्नुहुन्छ? अनि जब मैले भने, हो, म रेडियोमा परमेश्वरको वचन बोल्छु। त्यसपछि उनी एक्कासी अक्मकिए र भने, तपाईसँग भेटेर मलाई खुशी लाग्यो र तपाईलाई जानकारी दिन चाहन्छु कि म पनि ख्रिस्टियन हुँ। मित्र, त्यो वास्तवमा नयाँ समाचार थियो, किनकि जुन प्रकारले उनी बातचित गरिरहेका थिए मैले यो सोचेको थिइन। त्यसपछि उनले आफ्ना कामहरूमाथि बढ़ाई चढ़ाई गर्न लागे। उनले गरेका महान कार्यहरूको बारेमा बताए। येशु ख्रिष्टको पहाड़ी उपदेश मेरो धर्म हो भन्दै आफ्नो वार्तालापलाई अन्त्य गरे। मैले भने, राम्रो कुरा हो, यो अति नै उत्तम छ। मैले उनीसँग हात मिलाएर त्यसपछि सोधे, यसलाई कसरी आफ्नो जीवनमा लागू गरिरहनु भएको छ, जिरहनु भएको छ त? त्यसपछि उनी अबुज भएर मतिर हेरेर सोधे, तपाईँको मतलब के हो? मित्र, त्यसपछि मैले वर्णन गरे, साथी तपाईँले भन्नुभयो कि ख्रिष्टको पहाड़ी उपदेश, डाँडाको उपदेश तपाईँको धर्म हो, र म यति मात्र जान्न चाहन्छु कि तपाईँ यसमा जीरहनु भएको छ। उनले भने, कोशिश गर्दैछु, तर पहाड़ी उपदेशको मतलब त्यो होइन। यो अति नै कठोर स्तरमा राखिन्छ र त्यहाँ कुनै त्यस्तो कोशिश गर्ने कुरै छैन, त्यहाँ कुनै त्यस्तो कोशिश गर्ने प्रयास गर्ने कुरै छैन। तपाईँ कि त यसलाई पालन गर्नुहुन्छ या गर्नुहुन्न। अहिले तपाईँले भन्नुभयो कि यो तपाईँको धर्म हो, त्यसैले तपाईँले यसलाई व्यवहारिक रूपमा आफ्नो जीवनमा लागू गरेको म चाहन्छु। उनले मलाई भने, मैले निश्चय नै कोशिश गरे। त्यसपछि मैले उनलाई अलिक दबाव गर्न शुरू गरे र भने, तपाईँले यसलाई पालन गरेकै हुनुपर्छ। उनले अक्मकिएर भने, मलाई लाग्छ म गर्नेछु। मित्र, हामी हेरौं कि यसलाई पालन गर्नुहुन्छ या गर्नुहुन्न। प्रभु येशु ख्रिष्टले भन्नुभयो कि यदि तपाईँ आफ्नो भाइसँग क्रोध गर्नुहुन्छ भने तपाईँ हत्याको दोषी बन्नुहुनेछ। तपाईँ यसलाई कसरी आफ्नो जीवनमा लागू गर्नुहुनेछ? उनले हिचकिचाएर भने, सम्भवत मलाई केही समस्या छ, तर मलाई लाग्छ यसबाट म निक्लनेछु। ठिक छ, अब अर्को आज्ञालाई कोसिस गरौं। प्रभु येशु ख्रिष्टले भन्नुभयो, यदि तपाईँले कुनै स्त्रीलाई दृष्टिले हेर्नुभयो भने तपाईँ व्याविचारको दोषी बन्नुहुनेछ। यसको बारेमा के सोच्नुहुन्छ? उनले भने, त्यसमा म फस्नेछु, म यसबाट निस्कन सक्दिन। त्यसपछि मैले उनलाई भने, मित्र, तपाईँले त्यो पहाड़ी उपदेशलाई पालन गर्नुभएको छैन। यदि तपाईँको स्थानमा म भएको भए म मेरो धर्मलाई परिवर्तन गर्ने थिए र पालन गर्न जे कुरा सक्थे त्यही नै पालन गर्थे। अमित्र देख्नुभयो उनी के थिए? तिनी पाखण्डी थिए। चारैतिर गएर अरूहरूलाई भन्थे कि डाँडाको उपदेश अनुसार जिरहेको छु, तर अर्कोतिर उनले यसलाई उल्लंघन गरिरहेका थिए। उनलाई परमेश्वरको अनुग्रहको आवश्यकता छ मित्र। त्यहाँ आज धेरै मण्डलीहरूमा ऊ जस्तै धेरै मानिसहरू छन्। पाउलले यो बलियो कथनलाई प्रस्तुत गर्छन्। भनिएको छ 14 पदमा, हाम्रा प्रभु येशु ख्रिष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रूसमा झुण्ड्याएको छ। मित्र, पाउल र संसारको बीचमा क्रूस थियो र प्रत्येक विश्वासीको त्यही स्थिति हुनुपर्छ। तपाईँको आचरणलाई निर्माण गर्न अरू कुनै कुरा भन्दा धेरै हुनेछ। तपाईँले पहाड़ी उपदेशलाई पालन गरेको आधारमा घमण्ड गर्नुहुने छैन, वा तपाईँ कुनै विशेष मण्डलीको सदस्य हुनुभएको कारण, वा तपाईँ मण्डलीको अधिकारी वा प्रचारक हुनुभएकोमा, वा एक बाल संगति शिक्षक हुनुभएकोमा, वा पास्टर हुनुभएकोमा, र अरू कुनै पनि कुराको कारण तपाईँ घमण्ड गर्नुहुँदैन। तपाईँले केवल क्रूसमा मात्र महिमा गर्नुपर्छ, जो त्यहाँ मन हुनेहरूको निम्ति मात्र, अर्थात ख्रिष्टको निम्ति घमण्ड गर्नुहुनेछ। जसरी पाउले भन्छन्, हाम्रा प्रभु येशु ख्रिष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रूसमा झुण्ड्याएको छ। अनि 15 पदमा भनिएको छ, न त खतनाको केही महत्व छ न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो। यो अन्तिमतिरको पदले दोस्रो प्रकारको हस्तलिपिमा हामीलाई ल्याउँदछ। खतना धर्म र व्यवस्थाको हस्तलिपि थियो। यो एक प्रकारको शरीरमा लेखिएको हस्तलिपि थियो। यसले तपाईँ अब्राहमको करार अन्तर्गत हुनुहुने ब्याज वा चिन्हको रूपमा सेवा गर्थ्यो। यो कहिले कुनै कुरामा फाइदाजनक थिएन। एक बटन वा पिन लगाएर घरको वा बन्धुत्वको सूचित गर्दछ भन्ने कुरा सोच्नुहुन्छ भने यो झण्डै झण्डै अर्थहीन हो। ख्रिस्टमा न त खतना केही हो न बेखतना, जेसुकै हुन् यसले केही महत्व राख्दैन। त्यहाँ मानिसहरू छन् जो तिनीहरूको मन परिवर्तन भन्दा पहिले कति महान व्यक्ति थिए भन्ने कुरामा घमण्ड गर्दछन्। मित्र, तपाईँको खतना भएको वा नभएको कुनै पनि स्थिति भए पनि यसले कुनै महत्व राख्दैन। महत्वपूर्ण कुरा यो हो कि परमेश्वरको आत्मा तपाईँको जीवनमा आउनु भएको छ र तपाईँ ख्रिस्ट येशूमा नयाँ सृष्टि बनिनु भएको छ भने यो केवल ख्रिस्टद्वारा मात्र हुन सक्छ। अब हामी तेस्रो र अन्तिम हस्तलिपि जुन हामी कहाँ पेश गरिएको छ त्यसमा आउँदछौं। 16 र 17 पदमा भनिएको छ, अब जो जति यस नियममा चल्दछन् तिनीहरूमाथि र परमेश्वरको इसरायल जातिमाथि शान्ति र कृपा रहोस्। अबदेखि उसो कसैले मलाई कष्ट नदियोस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु। मित्र, यो डाम शब्दलाई ध्यान दिनुहोस्। पौल भनिरहेका छन् कि म आफ्नो शरीरमा येशूको डाम धारण गर्दछु। ग्रीक भाषामा यो डामलाई स्टिक भेट भनेर भनिदछ, मतलब दाग चिन्ह डाम। यदि तपाईँ येशूको हस्तलिपि हेर्न चाहनुहुन्छ भने पावरको शरीरमा हेर्नुहोस्। दोस्रो कुरन्थी 11:23-27 पदमा लेखिएको छ, के तिनीहरू ख्रिष्टमा सेवक हुन्? म अझ असल सेवक हुँ, पागल झै म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरे, कैदमा अझ धेरै पल्ट परे, अनगिन्ती कोरा खाए, मृत्युको मुखमा बारम्बार परे। 5 पल्ट मैले यहुदीहरूका हातबाट 1.40 गरी कोर्रा खाए, 3 पल्ट मलाई लौराले पिटे, 1 पल्ट ढुङ्गाले हाने, 3 पल्ट म चढेको जहाज ध्वस्त भयो, 1 दिन 1 रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परे, डाकुहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूको जोखिममा, अन्य जातिहरूको जोखिममा, शहरको जोखिममा, उजाड स्थानको जोखिममा, समुद्रको जोखिममा, झुट्टा भाइहरूलाई आउने जोखिममा, भाइहरूबाट आउने जोखिममा परिश्रममा र कष्टमा कति कति अनिन्दो रातमा भोक र प्यासमा बारम्बार उपवास ठण्डी र नग्नतामा परे। मित्र, डामहरू पावलका कठिनैहरू थिए जुन उनले प्रभु येशूको खातिर सहेका थिए। पावलको समयमा यस डामलाई तीन प्रकारले प्रयोग गरिन्थ्यो। जब भगवा दास पक्राउमा आउँथ्यो, उसको निधारमा मालिकको छाप लागेको हुन्थ्यो र मालिक कहाँ ल्याइन्थ्यो, अनि सिपाहीहरू जो प्रसिद्ध कम्पनीका हुन्थे उनीहरूको कमाण्डरको चिन्ह तिनीहरूको निधारमा हुन्थे। त्यसपछि अन्य जाति देवीका भक्तहरू र तिनीहरू धेरै नै यस एसिया माइनरमा र पूरा रोमन साम्राज्यमा पावलको समयमा थिए। आफ्नो देवीको नाम तिनीहरूको निधारमा छाप हुन्थ्यो। पावल भन्छन्, म आफ्नो शरीरमा येशूको डाम धारण गर्छु। उनले भावमा भनिरहेका छन्, मेरो मित्रहरू, खतनाको केही मूल्य छैन, यो केवल बाहिरी चिन्ह हो। पावल भन्छन्, यो केही होइन, यद्यपि उनी खतना भएका व्यक्ति भए पनि, तर उनले प्रभु येशूको डाम आफ्नो शरीरमा बोकेर अर्थात धारण गरे। प्रभु येशू आज पनि उहाँका आफ्नाहरूका जीवनमा लेख्नुहुन्छ, उहाँका छापहरू हाम्रो हृदयमा अनन्त अनन्तका निम्ति छन्, कि हामी उहाँको डामलाई गर्वसाथ लगाउँछौ, कि ख्रिष्टको निम्ति भर्सना आलोचना खण्डन सहन इच्छुक छौं। भनेको छ 15 पदमा, न त खतनाको केही महत्व छ न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो। अनि 17 पदमा, अबदेखि उसो कसैले मलाई कष्ट नदियोस्, किनभने म आफ्नो शरीरमा येशूको डामहरू धारण गर्दछु। 18 पद, भाइ हो, हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्, आमेन। पाउल यस अद्भुत पत्र भाइहरूलाई परमेश्वरको अनुग्रह तिमीहरूको आत्मासँग होस् भन्दै अन्त गर्दछन्। प्रभुले हामीलाई पनि आशिष दिनुभएको होस् आजको यो बाइबल अध्ययनबाट। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।